अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।
सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CINखबर.com र मोबाइल एप सीआईएनमा पनि सुन्न सकिन्छ। बहुमतका लागि विश्वासको मत आवश्यक नरहेको सरकारको दावी, उखुको न्यूनतम मूल्य गत वर्षकै सदर, किसान भने असन्तुष्ट, बकेउता रकम धेरै हुँदा वैकल्पिक पेसाको खोजीमा।
समर्थन मूल्य भएको पैसा त पाइरहेको छैन, तीन वर्षदेखि पैसा बाँकी छ, त्यो सरकारले दिलाउन सकिरहेको छैन, के कुरा गर्नुहुन्छ? मेरो भनकौलमा 13 लाखको चलन।
राष्ट्रिय सभा निर्वाचनका लागि मतदान स्थल थोकियो। भूकम्पले भत्काएका 83% घर संरचना बनेको प्राधिकरणको दावी। प्रदेश 2 सरकारले छोरीको बीमा गर्न शिविर चलाउने।
अब गाउँ गाउँमा पुगेर त्यहाँ चाहिँ अब घरमै पुगेर त्यहाँ बीमा गर्ने हामी चाहिँ यो कार्यक्रम अन्तर्गत राखेका छौं।
फौजी क्रिया नियन्त्रणका लागि प्रदेश 1 विशेष टोली। शहरको रूप बिगार्ने पर्चा पम्पलेट र होर्डिङ बोर्डलाई हटाइने। पूर्वमा चिसो घट्दै, मध्य र पश्चिममा भने अझै केही दिन रहने।
पूर्वमा चाहिँ अलिकति गछ यो सुकुइरो, मध्य र पश्चिममा चाहिँ अब आज राति पनि रहिरहने हुनाले तराईमा चाहिँ चिसो नै हुन्छ।
र बुटौललाई हराउँदै विराटनगर पीपीएल क्रिकेटको फाइनलमा। ए डिभिजन लीग फुटबलमा मनाङको जित, संकटा र जावला खेलको बराबरी।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
अवैध रूपमा स्रोत नखुलाइकन अकुत सम्पत्ति जम्मा गर्नेलाई हेर्ने सम्पत्ति शुद्धिकरण विभागले ठूला राजनैतिक दलका नेताहरूले जम्मा गरेको अवैध सम्पत्तिको बारेमा बोल्न सकेको छैन। राजस्वका कर्मचारीको स्वार्थका कारण अकुत सम्पत्ति कमाउनेहरूले सम्पत्ति अनुसारको कर समेत तिर्ने गरेका छैनन्। यस्ता निकायले निष्पक्ष रूपमा काम गर्ने वातावरण बनाएर मात्रै भ्रष्टाचार र अनियमिततामा कमी आउन सक्छ। अब खबर गीता चिमोरियाबाट।
प्रदेश 2 सरकारले अब घर घरमै पुगेर छोरीहरूको बीमा गरिदिने भएको छ। विभिन्न कारणले उपेक्षामा परेका छोरीहरूको बीमा हुन नसकेपछि प्रदेश सरकारले यसका निम्ति शिविर सञ्चालन गरी घर घरमै पुगेर बीमा गर्ने कार्यक्रम अगाडि ल्याएको हो। प्रदेश 2 सरकारले बेटी पढ़ाऊ बेटी बचाऊ अभियान अन्तर्गत शुरू गरेको छोरी शिक्षा बीमा कार्यक्रम कर्मचारी अभावका कारण फलदायी बन्न नसकेपछि आगामी माघ महिनादेखि भने शिविर नै सञ्चालन गर्ने निर्णय भएको मुख्यमन्त्री लालबाबु राउतले सीआईएनसँग बताउनुभयो।
अब यो छोरी शिक्षा बीमालाई एउटा हामी छोरी शिक्षा बीमा सप्ताह नै उ गरेर अब गाउँ गाउँमा पुगेर त्यहाँ चाहिँ अब घरमै पुगेर त्यहाँ बीमा गर्ने हामी चाहिँ यो कार्यक्रम अन्तर्गत राखेका छौं।
शहरलाई कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामग्री सरकारले हटाउने भएको छ। आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा बसेको सरोकारवाला निकाय सहितको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले काठमाडौँ महानगरपालिकाभित्र तत्काल भोलिदेखि नै 4 समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्ते लेखन हटाउन शुरू गर्ने तथा अन्य स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिएर कार्यवाही अघि बढ़ाउने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले सीआईएनलाई जानकारी दिनुभयो।
त्यसको लागि विभिन्न 4 समूहहरू गठन गर्ने र समूहको नेतृत्व चाहिँ काठमाडौँ महानगरपालिकाले गर्ने र त्यहाँ सदस्यको रूपमा सड़क विभागबाट, शहरी विकास तथा भवन निर्माण विभागबाट, नेपाल दूर संचार प्राधिकरणबाट, नेपाल विद्युत प्राधिकरणबाट, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र महानगरीय प्रहरी परिषद काठमाडौँको प्रतिनिधि राखेर उहाँहरूले तुरन्तै काम शुरू गर्ने भन्ने कुरो भएको छ र सँगसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरूमा पनि यसरी होर्डिङ बोर्ड, पोस्टर, पञ्चायत र सूचना सामग्रीहरू हटाउनको लागि अनुरोध गर्ने निर्णय भएको छ।
बैठकले अव्यवस्थित रूपमा राखिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवा प्रदायकका तार हटाउन, समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरूलाई पनि काटेर हटाउने निर्णय गरेको छ। सरकारले बहुमतका लागि विश्वासको मत लिनुपर्ने आधार नरहेको दावी गरेको छ। आज सूचना तथा संचार मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकार बनिसकेपछि मात्रै समाजवादी पार्टी मिसिएकोले विश्वासको मत आवश्यक नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भए पनि त्यसका लागि कुनै समस्या नभएको उहाँको भनाइ छ।
यो त कुनै दल आएको थियो, कुनै दलले समर्थन गरेको थियो, त्यो दल सरकारबाट निस्क्यो, तर प्रधानमन्त्रीको साथमा भएको बहुमत, प्रतिनिधि सभाको बहुमत कायमै छैन। त्यसो भएपछि यो विषय आफै टुङ्गो गर्नु होला। यदि कानूनले संविधानले गर्नै पर्छ भन्ने छ भने त्यो हाम्रा लागि कुनै महाभारत होइन, रहेछ गर्ने हो, त्यो एकछिनको प्रयोग त हो नि, 10 मिनट लाग्ला, यसो हात ठड्याउनु पर्ने त होला नि, भोटिङै गर्नु पर्यो भने हामीसित छँदैछ के भयो र, त्यो त्यसमा खासै समस्या छ जस्तो लाग्दैन।
के सरकारले बहुमत गुमाउनबाट जोगिन विश्वासको मत लिनुपर्दैन? सीआईएनको यो प्रश्नको जवाफमा संविधानविद डाक्टर भीमार्जुन आचार्यले भन्नुभयो,
अहिलेको संविधानको धारा 101 उपधारा 2 तपाईँले हेर्नु भने त्यहाँ सरकारमा सहभागी भएको कुनै दलले सरकारमाथिको आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले 30 दिनभित्र विश्वासको मतको लागि मोशन प्रस्ताव पेश गर्नुपर्ने भन्ने व्यवस्था उल्लेख गरेका छ। सरकारमा सहभागी भएको दलले सरकारबाट बाहिरिएर सरकारमाथिको आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले 30 दिनभित्र विश्वासको मतको लागि प्रस्ताव पेश गर्नुपर्ने प्रतिनिधिसभामा भन्ने उल्लेख भएको छ।
अमेरिकी सहयोग परियोजना एमसीसी र इण्डो पेसिफिक रणनीति फरक रहेको बताउँदै मन्त्री बास्कोटाले यस परियोजनाको $500 मिलियन ऊर्जा र सड़क पूर्वाधारमा खर्च गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो। सरकारले गत वर्षकै उखुको समर्थन मूल्यलाई चालू आर्थिक वर्षका लागि पनि तोकेको छ। सोमबारको मन्त्री परिषद बैठकले उखुको मूल्य यस वर्षका लागि प्रति क्विन्टल 536.56 रूपियाँ तोकेको हो। आज नियमित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उखुको न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरी चालू आर्थिक वर्षको खरिद मूल्य प्रति क्विन्टल 536.56 रूपियाँ निर्धारण गरिएको बताउनु भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखुको समर्थन मूल्य आइतबार मन्त्री परिषदमा पेश गरेको थियो। तर किसानहरूले भने वर्षौंदेखिको लाखौं रूपियाँ मिल्ने भुक्तानी नगर्दा पनि सरकारले वास्ता नगरेको भन्दै अब उखु खेती छोड्ने चेतावनी दिएका छन्। सर्लाहीका उखु किसान अजित सिंहले 3 वर्षदेखिको उखुको भुक्तानी 13 लाख रूपियाँ मिल्ने नदिएको भन्दै अर्को वर्षदेखि उखु खेती छोड्ने निर्णयमा आफू पुगेको सीआईएनसँग बताउनुभयो।
समर्थन मूल्य भएको पैसा त पाइरहेको छैन, 3-3 वर्षदेखि पैसा बाँकी छ, त्यो सरकारले दिलाउन सकिरहेको छैन, के कुरा गर्नुहुन्छ? मेरो धनकौलमा 13 लाख रुपियाँ बाँकी, मेरो एरियाको पुरै किसानैको बाँकी छ 3 वर्षदेखि, अढार सालको केही केजी आएको थियो, पोहोर सालको र यो वर्षको पुरै पैसा बाँकी छ। मिलमा जाँदा मान्छे नै भेट्दैन, कोही बिस्किया हुँदै हुँदैन, जिल्ला प्रशासनमा जाँदा म के गर्न सक्छु भन्छ, अब कहाँ जाने किसान, अब बिस्तारै बिस्तारै घटाउँदै गइरहेको छ, यो वर्ष लगभग काटेर सकिन्छ, त्यसपछि खेती नै छोड्नु पर्छ।
उखुको समर्थन मूल्य किसान र उद्योगीहरूसँगको छलफलबाट नै तोकिएको कृषि मन्त्रालयले दावी गरे पनि आफूहरूसँग छलफल नभएको उखु किसानको गुनासो छ। समर्थन मूल्यमा प्रति क्विन्टल 56.28 रूपियाँ अनुदान सरकारले उपलब्ध गराउनेछ भने बाँकी 471.28 रूपियाँ रकम चिनी उद्योगीले किसानलाई उपलब्ध गराउनेछन्। सीआईएनसँग कुराकानी गर्दै नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले भने गत वर्षकै अनुदानको अरबौं रूपियाँ किसानले नपाएका भन्दै असन्तुष्टि जनाउनुभयो।
अहिलेको उखु चाहिँ उखु चाहिँ 14 कार्तिकमा रोपेपछि कार्तिकमा 12 महिना भयो भएन भन्नुहोस् त, अब त्यसपछि अहिले बेच्दाखेरि 14-15 महिना भयो, बेच्दा बेच्दै 19-20 महिना हुन्छ, भुटानी पाउँदा पाउँदै 24-25 महिना हुन्छ, अनि 2 वर्षको ब्याङ्कको ब्याज तिर्नुपर्छ, त्यसपछि राज्यले दिने अनुदान त झन् 2-3 वर्षमा नदिनु खेत त किसानको हालत कहाँ पत्ला भएन, देशमा त उखु खेतीबाट किसान उल्टा हुनु अनि बाहिर कमिसनल चिनी आओस् भन्ने ढङ्गको एउटा खालको यस्तो खालको चाहिँ नचाहिँदो चलखेल भयो। हामीसँग कर्मचारीहरू केन्द्रबाट मन्त्रीसँग बसेर केही पनि बोल्दैनन्, जब हामी हेर्छौँ ए हजुर हाम्रो राज्यको अन्न दिने कुरा त राजपूतका माग्यौँ नभएदेखि संयुक्त माग्यौँ नभए कार्केला माग्यौँ अक्षम ब्याख्य नै हजुर यही दिनुपर्ने हजुर भन्छन्। हाम्रो भनाइ चाहिँ स्थानीय तहको सरकार छ, उसले किसानले कति खुब बेचेको उसलाई थाहा छ, उसको सिफारिसमा पैसा पठाउनु जिल्लामा चिन्नल छ डाटा छ, चिन्नल त्यो डाटा स्थानीय तहको सरकारलाई पेस गर्छ, उसले सिफारिस गरिदिन्छ ठिक हो भनेर भुटानी सम्झेर दिने, अब सरकार त सिन्दाबाट मात्रै छैन नि।
उखु किसानले अघिल्लो वर्षकै 1.35 अर्ब रूपियाँ अनुदानको रकम पाउन बाँकी छ। अझै केही दिन चिसो बढ़ने मौसमविदहरूले बताएका छन्। तापक्रम घट्ने क्रममा रहेकाले अझै केही दिन चिसो रहने मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
चिसो नै रहन्छ होइन, आज पनि अब तापक्रम घट्ने क्रममै रहने जस्तो देखिया छ है। काठमाडौँको लागि चाहिँ 0 डिग्री सेल्सियससम्म चाहिँ हामीले दिएछौँ होइन। हिमाली भूभागहरूमा पनि अब चिसो नै रहने भयो, त्यो सँगसँगै तराईका भूभागहरू पूर्वमा चाहिँ अलिकति गछ यो सुकुइरो, मध्य र पश्चिममा चाहिँ अब आज राति पनि रहिरहने हुनाले तराईमा चाहिँ चिसो नै हुन्छ, अझै केही दिन रहने जस्तो देखिया छ होइन। बिस्तारै यसलाई कम बनाउने त पश्चिमी वायुको प्रवेशसँगै हो होइन।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा 83% उपलब्धि हासिल गरेको दावी गरेको छ। प्राधिकरणले आफ्नो स्थापनाको 4 वर्ष पूरा भई 5 वर्ष प्रवेश गरेको अवसरमा आज काठमाडौँमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढ़ी क्षति पुगेको 6 वटा क्षेत्रमा 83% उपलब्धि हासिल भएको जनाएको हो। 83% उपलब्धि मध्ये 69% सम्पन्न भइसकेको र 14% पुननिर्माणको क्रममा रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले बताउनुभयो। उहाँले निजी आवास निर्माणमा 86% प्रगति भएको बताउनुभयो।
पछिल्लो चरणमा यहाँहरूले देखिराख्नु भएको छ कि हामीले चाहिँ विगतको 1 वर्षदेखिको चाहिँ समयलाई ग्राफलाई चाहिँ यहाँहरूले हेर्नुभयो र संख्यालाई तपाईँहरू चाहिँ नजिकबाट चाहिँ सबै हाम्रो पत्रकार मित्रहरूले चाहिँ नजिकबाट चाहिँ निहाल्नु भएको छ। हामीले द्रुतगत गतिमा चाहिँ प्रगति अगाडि बढाएको छौँ। ग्राफको चाहिँ हाम्रो सिधै चाहिँ तपाईँको चाहिँ धेरै माथि चाहिँ गइरहेको स्थिति छ। यो चाहिँ दरले चाहिँ अहिले हेर्दाखेरि चाहिँ पुनर्को कामले चाहिँ गति लिएको छ र चाहिँ हामी यो आर्थिक वर्षभित्रमा मूलभूत रूपमा कामहरू सम्पन्न गर्नेछौँ।
साझा खबरमा एउटा खेल खबर। बुडुवल ब्लास्टर्समाथि 21 रनको जित रच्दै विराटनगर टाइटन्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लीग क्रिकेट पीपीएलको फाइनलमा स्थान बनाएको छ। विराटनगरले उपाधिका लागि चितवन राइनोजसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। 166 रनको लक्ष्य पछ्याएको बुडुवलले इनिङको अन्तिम बलमा 144 रनमै समेटिएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ओपनर सुनिल धमलाको अर्धशतकीय योगदानमा 5 विकेटको क्षतिमा 165 रनको योगफल खड़ा गरेको थियो।
फोहोर व्यवस्थापनमा स्थानीय सरकारको चासो।
तारसिल नगरपालिकामा फोहोरहरू हामीले जोर्की बिजोर गराएर चाहिँ हामीले कलेक्सन गरेका छौँ।
रिपोर्टसँगै सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल मुगुमा भर्ना गरिएका गर्भवती महिलाको उद्धार, सम्वाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
विकास र समृद्धिको अनुपम आधार पर्यटनले पार्नेछ सपना साकार। घर आँगन मठ मन्दिर अनि दलान सफा राखौ, घुम्न आउने पर्यटकको भव्य स्वागत गरौ। नेपाल भ्रमण वर्ष 2020 को सचिवालय।
गरीबी को अन्त्य हुन्छ भुकमरिनी हुन्न, पोषण युक्त खाना पाएको पोषणले छुन्न। सबै सबै बालबालिका स्कुल जान पाउने, बनले सोच्छ वातावरण हरियाली छाउने। महिला पुरुष भनेर कोही विभेद गर्ने छैन, सरसफाइ नै बन्छ हाम्रो समाजको ऐना। घर घरमा धारा हुन्छ स्वच्छ हुन्छ पानी, रोजगारीले सिकाउने छ बचत गर्ने बानी। समान काममा समान जला उद्योग सबैतिर, मिलिजुली लागौँ हामी दिगो विकासतिर, मिलिजुली लागौँ हामी दिगो विकासतिर।
दिगो विकास लक्ष्य प्राप्तिका लागि अकुराब र UNDP।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले गोकर्ण फरेस्ट रिसोर्टलाई सरकारी जग्गा भाड़ामा दिँदा देशलाई कुनै घाटा नहुने दावी गरेको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा नेपाल ट्रस्टका अध्यक्ष समेत रहनुभएका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गोकर्णसँग थप 30 वर्ष लीज सम्झौताबाट देशलाई कुनै घाटा नहुने दावी गर्नुभएको हो। सरकारले कौडीको भाउमा गोकर्णलाई सरकारी जग्गा भाड़ामा दिएको विषयलाई लिएर आलोचनापछि उहाँले यस्तो जवाब दिनुभयो। राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक 2075 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै राष्ट्रिय सभाका सदस्यहरूले देशभित्र राजस्व चुहावटको नियन्त्रण डण्डा देखाएर गर्न नहुने तर्क गरेका छन्। पछिल्लो समयमा आजको बैठकमा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन 2075 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै अपराधका आधारमा दण्ड सजाय धेरै र थोरै हुने प्रावधान गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी गराउनु भएको थियो। माघ 9 गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले 7 प्रदेश 7 स्थानमा मतदान स्थल तोकेको छ, जस अनुसार प्रदेश नम्बर 1 को मोरङ स्थित विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नम्बर 2 को धनुषा स्थित जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश नम्बर 3 को ललितपुर स्थित ललितपुर उपमहानगरपालिकाको वडा समितिको भवनमा मतदान स्थल तोकिएको छ। गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरा, प्रदेश नम्बर 5 को दाङ स्थित घोराई उपमहानगरपालिकाको कर्मचारी मेलन केन्द्रको भवन, कर्णाली प्रदेशको सुर्खेत स्थित वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन र सुदूरपश्चिम प्रदेशको डोटी स्थित सिलगढ़ी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ। प्रदेश नम्बर 1 का तराईका जिल्लामा पनि फौजी किराको प्रकोप देखिएपछि प्रदेश सरकारले प्रकोप नियन्त्रणको लागि टोली गठन गरेको छ। पहिले पहाड़ी जिल्लामा देखिएको फौजी किराको लार्भा र वयस्क पुतली केही महिना यता झापा, मोरङ, सुनसरी लगायतका जिल्लाका मकै बालीमा पनि भेटिएका छन्। प्रदेश कृषि निर्देशनालयका कार्यवाहक निर्देशक प्रकाश कुमार डाँगीले मोरङका दक्षिणी भेक, रंगेली, बुद्धनगर, जहादा, सुनसरीको दुहबी, बर्जु गाउँपालिका लगायतका क्षेत्रमा फौजी किराको प्रकोप रहेको बताउनुभयो। झापामा सीमावर्ती गाउँहरूमा पनि यसको प्रकोप देखिएको छ। फौजी किरा नियन्त्रण गर्न प्रदेश सरकारले डाँगीको नेतृत्वमा कृषि मन्त्रालयका प्रतिनिधि, गैर सरकारी संघ संस्थाका प्रतिनिधि सहितको तत्काल खटिने टोली गठन गरेको रेडियो साथी झापाले खबर पठाएको छ। पाल्पाको तानसेन नगरपालिकाले सिसाजन्ने, हाडजन्ने, कुहिने र नकुहिने स्रोतका आधारमा फोहोर व्यवस्थापन गर्न थालेपछि सजिलो भएको छ। चार वर्षदेखि नगरपालिकाले वैशाख 1 गते र असोज 1 गते बाहेक हरेक महिनाको 1 गते सिसाजन्ने फोहोर उठाउने गरेको छ भने जोर गते कुहिने र बिजोर गते नकुहिने फोहोर उठाउने गरेको छ। विजय कुमार बौडेलको रिपोर्ट।
हरेक घरबाटै सर्वसाधारण आफैले छुट्टा छुट्टै भाँडोमा कुहिने र नकुहिने फोहोर जम्मा गर्छन् र नगरपालिकाको फोहोर उठाउने गाडीमा तालिका अनुसार फोहोर राखिदिने गरेका छन्। अस्पताल जन्ने फोहोर भने अस्पताल तथा मेडिकल आफैले व्यवस्थापन गर्दै आएका छन्। तानसेन नगरपालिका सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक विष्णु कार्की:
तानसेन नगरपालिकामा फोहोरहरू हामीले जोर्की बिजोर गराएर चाहिँ हामीले कलेक्सन गरेका छौँ, जसमा प्रत्येक महिनाको 1 गते हामीले सिसाहरूलाई कलेक्सन गर्ने काम गरिन्छ र जोर गतेको दिन कुहिने फोहोरलाई चाहिँ उठाइन्छ र बिजोर गते चाहिँ नकुहिने फोहोर चाहिँ उठाइन्छ।
शनिबार भने कर्मचारीलाई छुट्टी हुने भएकाले फोहोर उठाइँदैन। सार्वजनिक स्थानमा हुने फोहोर तथा सुर्तिजन्य प्लास्टिक निर्मूलीकरण गर्न विभिन्न संचार माध्यमबाट प्रचार प्रसार गर्ने, नगर प्रवेश नाकामा होर्डिङ बोर्ड राख्ने, पर्चा पम्पलेट वितरण गर्ने सरसफाई तथा स्वच्छता समन्वय समितिले तयारी गरेको छ। फेरि संयोजक कार्की:
ठाउँ ठाउँमा होर्डिङ बोर्ड राख्ने र गाडी व्यवसायीहरूसँग, जीप व्यवसायीहरूसँग चाहिँ बसेर प्रत्येक गाडीमा एक एकवटा बकेट दिने पनि हामीले चाहिँ एउटा सोच बनाएका छौँ र उहाँहरूसँग पटक पटक छलफल पनि गरेका छौँ, जसले गर्दाखेरि एउटा निश्चित एरिया बताउने र उहाँहरूलाई सबै ठाउँमा चाहिँ पर्चा पम्पलेटबाट पनि बाहिर चाहिँ प्लास्टिक र बाहिरबाट आएका पर्यटकहरूले पनि बाहिर फ्याँक्नुहुन्न र निश्चित ठाउँमा चाहिँ फ्याँक्नुपर्छ भन्ने हिसाबले हामीले त्यो प्लानिङ गरेका छौँ।
नगरपालिकाले फोहोरबाट ग्यास निकाल्ने, ग्यास प्लान्ट निर्माण गर्ने र धुलो बढार्ने ब्रुमर ल्याउने तयारी गरेको छ। नगरवासीहरूले भने सबै प्रकारको फोहोर एकै ठाउँमा फालिरहेको आरोप लगाएका छन्।
मेरो नाम सुधीर समय। कुहिने वस्तुलाई नगरपालिकाकै ट्र्याक्टरमा हालिने र प्लास्टिक जन्ने वस्तुलाई पनि नगरपालिका आफ्नै घरमा सड्ने वस्तुहरूलाई पनि नगरपालिकाले ट्र्याक्टरमा हाल्ने र नगरपालिकाले पनि बन्देबीमा लगाएर फाल्ने प्रक्रिया अहिले पनि जारी छ। तानसेन नगरपालिकाले प्लास्टिक जन्ने वस्तुहरू यसरी एउटा डस्टबिनमा र कुहिने वस्तु एउटा डस्टबिनमा, सिसा जन्ने वस्तुहरू एउटा डस्टबिनमा राखेर छुट्टा छुट्टी नगरपालिकालाई छुट्टा छुट्टी तरिकाले आफ्नो टोलमा आउँदाखेरि ट्र्याक्टरमा राखेर टोलवासीले त राखिन्छन् तर नगरपालिकाले चाहिँ लगेर चाहिँ एकै एकै ठाउँ फालेको चाहिँ अहिले पनि देखिन्छ।
तर नगरपालिकाले भने ल्यान्डफिल्ड साइटमा फोहर अलग अलग नै थुपार्ने गरेको दावी गरेको छ। नगरपालिकाभित्रका 7 वडाबाट दैनिक 5 टन फोहर जम्मा हुने गरेको छ। विजय कुमार बौडेल, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
पाल्पापछि मुगु। हिजो साँझदेखि सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल मुगुमा भर्ना गरिएका एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत आज उद्धार गरिएको छ। छायानाथ रारा नगरपालिका वडा नम्बर 1 22 वर्षका भागेश्वरी मल्ललाई सुत्केरी व्यथा लागेपछि आफन्तले जिल्ला अस्पताल पुर्याएका थिए। जिल्ला अस्पतालमा पुर्याए पनि मल्लको पेटमा जुम्ल्याहा शिशु रहेको र सुत्केरी हुने समय अझै 1.5 महिना बाँकी रहेकाले जिल्ला अस्पतालमा सुत्केरी गराउँदा आमाको स्वास्थ्यमा समस्या आउन सक्ने देखिएपछि कार्यालयले सुविधा सम्पन्न अस्पतालमा लैजान भनेको थियो। रेडियो मुगु मुगुले जनाएको छ। भान्नीगढ़ी जयगढ़ गाउँपालिकाले अति विपन्न असहाय र गरीब परिवारका ज्येष्ठ नागरिकलाई न्यानो कपड़ा कम्बल वितरण शुरू गरेको छ। गाउँपालिकाको वडा नम्बर 5 कालिका र 6 दर्नाबाट वितरणको काम शुरू गरिएको गाउँपालिकाको भनाई उद्धृत गर्दै रेडियो रामा रोशन अछामले खबर पठाएको छ। कृषि उत्पादन बढ़ाउने उद्देश्यले तेह्रथुमको छथर गाउँपालिकामा निशुल्क माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। शिविरमा गाउँपालिकाभित्रका 318 जना व्यावसायिक किसानले माटो परीक्षण गराएका छन्। पुष 6 र 7 गते शिविर आयोजना गरिएको गाउँपालिकाका कृषि शाखा प्राविधिक हिमबहादुर थापाले जानकारी दिनुभयो। रेडियो तीनजुरे तेह्रथुमले खबर पठाएको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। निर्वाचन क्षेत्रमा बजेट गयो तर खर्च नहुँदाका दुःख।
वीरेन्द्र सभागृह त्यसलाई बनाउनको निम्ति 4 करोड़ रुपियाँ पठाए, 1 रुपियाँ पनि खर्च नभइकन त्यो सम्पूर्ण फ्रिज भएर गयो, कति दुःख लाग्यो।
संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
साउजी, अब यो म्याच सकिएको खानेकुरा खानै मिल्दैन, भोलि मेरो परिवारलाई केही भयो भने त्यसो नभन्नुहोस् न।
कसले भन्यो, अहिलेसम्म कसैलाई केही भएको छैन, तेरो परिवारलाई चाहिँ किन हुन्छ? म फिर्ता गर्दिनँ भनेपछि गर्दिनँ।
एकछिन, किन साउजी तपाईँले सधैँ म्याद गुज्रेको बिग्रेको खानेकुरा बेच्नुहुन्छ कि के हो?
त्यसो कसले भनेको छ र?
अनि झुक्क्याएर खाद्यान्न बेच्नु भयो भने त जेल जानु होला नि। उपभोक्तालाई गुणस्तरीय वस्तु सेवा छनौट गर्न पाउने, त्यसको मूल्य शुद्धताका विषयमा जान्न पाउने अधिकार छ। कुहिने बाहेक अरू खाद्यान्न लगेको 7 दिनभित्र फिर्ता गर्न पाउने पनि अधिकार छ। वस्तु तथा सेवाबाट हानि नोक्सानी भए क्षतिपूर्ति पनि पाइन्छ।
बुझ्नुभयो साउजी, मैले त्यसै फिर्ता मागेको त होइन नि।
दि एसिया फाउन्डेसन र अकुराब
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
साबिक विजेता मनाङ मर्स्याङदी क्लब शहीद स्मारक ए डिभिजन लीग फुटबलको शीर्ष स्थानमा खुलिएको छ। आज भएको खेलमा ब्रिगेड बोइज क्लब बीबीसीलाई 1-0 गोल अन्तरले पराजित गर्दै 10 खेलाड़ीमा सीमित मनाङ तेस्रो जीतसहित शीर्ष स्थानमा उक्लियो। सातोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जीत दिलाउन जगजीत श्रेष्ठले निर्णायक गोल गर्नुभएको थियो। शहीद स्मारक ए डिभिजन लीग फुटबलमा संकटा क्लबले जावला खेल युथ क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको खेलमा संकटाले जावला खेलसँग 1-1 गोलको बराबरी खेलेको हो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पालु मतदाता र सांसदलाई जोड्ने सम्वाद श्रृंखला हेलो सांसद। चुनावका बेला नेताहरूले प्रतिबद्धता जनाउँछन्, त्यसै अनुसार नागरिकले भोट दिएर जिताउँछन्, तर जितेपछि ती वाचा पूरा हुन्छन्? नागरिक के भन्छन्? अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म राजन रुचाल। आजको हेलो सांसदमा हामीसँग हुनुहुन्छ पूर्व मन्त्री तथा मोरङ क्षेत्र नम्बर 6 निर्वाचित सांसद लालबाबु पण्डित। मानिजी, यहाँलाई स्वागत छ।
धन्यवाद।
मन्त्री हुनुभयो, मन्त्री परिषद फेरबदल भयो र तपाईँ बाहिरिनुभयो, त्यसमा तपाईँको सफलता असफलताको कुरा त्यो छुट्टै छलफल गरौंला। अहिले चाहिँ तपाईँको निर्वाचन क्षेत्रको विकास र मतदाताको नजरमा सफलता कि असफलता के भन्नुहुन्छ तपाईँ?
विकास निर्माणको क्षेत्रमा निर्वाचन क्षेत्रप्रति जिम्मेवार भएर अनि मूल रूपमा आफूले गरेका प्रतिबद्धताहरूलाई थुप्रै शुरूआत गरेका छौं। 10 वर्षमा जति बजेट केन्द्रित त्यहाँ भएन, पुग्नुपर्ने बजेट त्यसको शुरूआत पहिलो आर्थिक वर्षदेखि नै चाहिँ हामीले गर्यौं र दोस्रो आर्थिक वर्षमा त झन धेरै चाहिँ। त्यसले गर्ने हो भने देशको कतिपय धेरै बजेट जाने निर्वाचन क्षेत्र मध्ये मेरो निर्वाचन क्षेत्रमा मोरङको 6 बजेट गएको छ।
मोरङ क्षेत्र नम्बर 6 सांसदको हिसाबले तपाईँको कार्यकाल सफलता उन्मुख छ भनेर भन्न सकिन्छ?
सफलता उन्मुख मात्रै होइन कि एउटा सांसदको हिसाबले गर्न सकिने जति हो त्यसमा कमी हुन दिएको छैन।
ठिक छ, अब तपाईँका मतदाताहरूले चाहिँ कसरी तपाईँलाई मूल्याङ्कन गरिरहनु भएको छ त्यो पनि हामी सुन्छौं। म तपाईँलाई पहिलो प्रश्न सुनाउँछु है त।
मानवजी नमस्कार, मेरो घर बुढीगंगा गाउँपालिका वडा नम्बर 6 बुढीगंगाको मूल बाटो भन्दा पनि हुन्छ यो चतरा नहरिजन निमुवाको चौकीदेखि पेलबुटसम्मको बाटो तपाईँले भन्नुभएको थियो यो छिटै नै यो काम हुन्छ, तर अहिलेसम्म पनि कामको केही चासो पासो नदेखिएको हुनाले यो काम कहिलेसम्म हुन्छ कि हुँदैन त्यो चाहिँ माननीयजीले जवाब दिनु पर्यो।
जुन नहरको बाटो हो, त्यसको निम्ति यही आर्थिक वर्षमा संघीय सरकारबाट 10 करोड़को बजेट छुटिसकेको छ र त्यसलाई बहुवर्षीय ठेक्का लगाउने गरिकन तयारी भइरहेको छ र बहुवर्षीय ठेक्कामा जाँदाखेरि सम्पूर्ण रकम झन्नै 48 करोड़ चाहिने भएकोले गर्दाखेरि निरन्तर अर्को वर्षदेखि पनि बजेट माग गरिराख्नु नपर्ने गरिकन निरन्तर बजेट आउने गरिकन ठेक्काको तयारी हो र त्यसमा राष्ट्रिय योजना आयोगबाट चाहिँ 1 महिना अगाडि नै पत्र दिइसकेको छ कि बहुवर्षीय ठेक्कामा लैजानको निम्ति र अर्थ मन्त्रालयमा त्यो पत्र गएको छ र अर्थ मन्त्रालयको प्रक्रियाभित्र भएको कारणले गर्दा 10 करोड़ बराबरको काम यही आर्थिक वर्षमा हुन्छ र अरू त्यसलाई निरन्तरता दिने कुरा एउटा पत्र अर्थ मन्त्रालयबाट स्वीकृति भइसकेपछि बहुवर्षीय ठेक्का लाग्छ।
तपाईँको कार्यकाल भरिमा त्यो सकिन्छ काम?
त्यो सक्ने गरी हामीले तयारी गरिरहेका छौँ।
जनताको घर दैलोसम्म सड़क पुर्याउँछौ भनेर तपाईँहरूले घोषणा पत्रमै भन्नुभएको छ, त्यो अनुसारको काम त तपाईँको निर्वाचन क्षेत्रमा पनि हुनु पर्यो, अरू सड़कको कामहरू चाहिँ कसरी भइराखेको छ?
गछिया पुष्पलाल सड़क यस्तै ठूलो एउटा सड़क हो जुन कि 52 करोड़ 25 लाखमा ठेक्का लागेर कामको शुरूआत भइसकेको छ। सानातिना सड़कहरू चाहिँ धमाधम काम भइरहेको छ, पिचको काम पनि भइरहेको छ, नयाँ बजेटहरू पनि छुटिया छन् र कतिपय महानगरले गरिरहेको छ, महानगर क्षेत्रभित्र कतिपय चाहिँ गाउँपालिकाले गरिरहेको छ, कतिपय चाहिँ नगरपालिकाले गरिरहेको छ।
त्यो सबै तपाईँकै समन्वयमा भइराखेको होला भन्ने बुझ्नु पर्यो नागरिकले।
मेरो समन्वयमा भएको र थुप्रै बजेट मैले आफैले निर्णय गरेर लगेको हुनाले गर्दाखेरि र समन्वय गरेर लगेको हुनाले गर्दाखेरि त मेरो चाहिँ पहल कदमी बिना त भएकै छैन।
तर त्यहाँका नागरिकहरूले अलिक फरक मत राखेका छन्। तपाईँलाई अर्को प्रश्न सुनाउँछु ल। म
विराटनगर वार्ड नम्बर 7 को वाडा सदस्य जितेन्द्र अग्रवाल बोल्दछु। नयाँ सोच लिएर, नयाँ कदम लिएर, नयाँ योजनाहरू लिएर आउँछु भन्नुभएको थियो, वाचा गरेको थियो, त्यो योजनाहरू केही पनि नयाँ कदम र नयाँ सोचहरू देखेका छैनन्।
विराटनगर महानगरपालिकाभित्र गत वर्ष नै काठमाडौँको राष्ट्रिय सभागृहको स्ट्यान्डर्डमा वीरेन्द्र सभागृह जो छ त्यसलाई बनाउनको निम्ति 4 करोड़ रुपियाँ पठाए। त्यो 4 करोड़मा 1 रुपियाँ पनि खर्च नभइकन त्यो सम्पूर्ण फ्रिज भएर गयो। कति दुःख लाग्यो।
कसका कारणले फ्रिज भयो त्यो पैसा चाहिँ?
त्यो पैसा कार्यान्वयन चाहिँ महानगरपालिकाबाट हुनुपर्ने र पैसा संघीय सरकारको तर्फबाट मैले पठाएको। गरीब बस्ती निर्माणको निम्ति पोहोर साल 2 करोड़ रुपियाँ त्यो विराटनगरको वार्ड नम्बर 5 मा शिलान्यास गरेर पठायौं, जसमध्ये त्यहाँ पोहोर साल 55 लाख मात्रै खर्च भयो, बाँकी पैसा फ्रिज भयो।
1 करोड़ 45 लाख फ्रिज भयो?
फ्रिज भयो, त्यहाँ पनि फ्रिज भयो। त्यो कार्यान्वयन चाहिँ महानगरपालिकाबाट नै हुनुपर्छ।
अब जस्तो नि एउटा मात्रै होइन, दुईटा मात्रै होइन, हरेक कार्यक्रमहरू फ्रिज हुँदैछन्, रकम चाहिँ फर्किएर केन्द्रमै आउँदैछ, सदुपयोग भएको छैन भनेदेखि त्यसको कारण खोतल्नु पर्यो नि त तपाईँले।
कार्यान्वयनको जिम्मेवारी मसँग हुन्न, कार्यान्वयनको जिम्मेवारी महानगरपालिका, गाउँपालिका र नगरपालिकासँग हुन्छ। मैले समन्वय गरेर ती ठाउँमा रकम पठाउने गरेको छु। यहाँहरूले बुझ्नुभयो भने यति धेरै रकम संघीय सरकारको तर्फबाट कहिले पनि आएको थिएन।
अबको 3 वर्ष पछाडि तपाईँको कार्यकाल सकिँदै गर्दाखेरि मोरङ निर्वाचन क्षेत्र नम्बर 6 कस्तो हुन्छ त?
मोरङ निर्वाचन क्षेत्रमा यस्तो हुन्छ कि त्यतिखेर जनप्रतिनिधि आइसकेपछि लालबाबु पण्डित विकास तुलनात्मक रूपमा धेरै भएको छ र फेरि पनि विकासको कमी हुन नदिनको निम्ति यस्तै जनप्रतिनिधिको हामीलाई आवश्यकता छ भने अनुभूति चाहिँ त्यहाँका मतदातामा पुर्याउँछु, पुग्छ भन्ने मेरो विश्वास छ।
तपाईँको निर्वाचन क्षेत्रमा हामीले 3 वर्ष पछाडि बुझ्दाखेरि लालबाबु पण्डितले हामीसँग त्यति बेला स्टुडियोमा बोलेको कुरा चाहिँ हो रहेछ, साँच्चीकै देख्न पाइयो भनेर भन्ने स्थिति चाहिँ बन्छ।
त्यो बनाउँछु, यो मेरो दृढ संकल्प हो।
संवाद श्रृंखलाको हेलो सांसदको विस्तृत भाग भोलि बिहान 6:30 बजेपछि कार्यक्रम हेलो सांसदमा प्रस्तुत हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
बहुमतका लागि विश्वासको मत आवश्यक नरहेको सरकारले दावी गरेको छ, तर संविधानविदहरूले भने विश्वासको मत आवश्यक रहेको बताएका छन्। उखुको न्यूनतम मूल्य गत वर्षकै सदर भयो, किसान भने असन्तुष्ट छन्। बक्यौता रकम धेरै भएपछि किसानहरूले पेसा वैकल्पिक रूपमा रोज्दैछन्। राष्ट्रिय सभा निर्वाचनका लागि मतदान स्थल तोकियो, भूकम्पले भत्काएका 83% घर संरचना बनेको प्राधिकरणले दावी गरेको छ। र बुटवललाई हराउँदै विराटनगर पीपीएल क्रिकेटको फाइनलमा प्रवेश गर्यो, एडी विजन लीग फुटबलमा मनाङको जीत भयो, संकटा र जावला खेलले अङ्क बाँडेका छन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि पुस 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई भने लील प्रकाश चौन पनि विदा हुन्छ। नमस्कार, शुभरात्री।